यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। विप्लव नेतृत्वको नेकपासँग अघिल्लो सरकारका पालामा भएको सहमति कार्यान्वयनका सम्बन्धमा आज गृह मन्त्रालयमा छलफल। भोलिदेखि विद्यालयहरू भौतिक उपस्थितिमै सञ्चालन हुने र रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै 48 घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन। अब समाचार विस्तारमा। सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच अघिल्लो सरकारको पालामा भएको 3 बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आज छलफल भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा र नेकपा का तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो। वार्तामा सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ़ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र मणि पोखरेलले जानकारी दिनुभयो। वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाउनु भएको थियो। सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो। अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसीसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने भन्नुहुँदै उहाँले देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुने तथा देशलाई खतरा हुने बताउनुभयो। एमसीसीका विषयमा अन्यल खड़ा नगरी संसदबाट पास गर्नुपर्ने बताउनुहुँदै नेता महतले सरकारले ल्याएका प्रस्ताव संसदमा टेबल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो। उहाँले पहिला कोविडका कारण रोकिएका 16 जिल्लाका अधिवेशन फागुन 13 गते हुने बताउनुभयो। समाजवादी प्रेस संगठन नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा रहेका केही प्रावधान संशोधन गर्न माग गरेको छ। संगठनको सचिवालय बैठकले एमसीसीका केही बुँदा संशोधनका लागि दबाव सिर्जना गर्ने निर्णय गरेको हो। नेकपा एकीकृत समाजवादीका मोर्चा संगठनले राष्ट्रहितको पक्षमा आवश्यक संशोधन गरी संसदबाट अनुमोदनका लागि उचित वातावरण सिर्जना गर्ने उद्देश्यले भोलि सबै जिल्ला सदरमुकाममा दबाव तथा चेतनामूलक प्रदर्शन गर्ने भएको छ। सो प्रदर्शनमा प्रेस संगठनले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको महासचिव भूपराज खड्काले जानकारी दिनुभयो। ओमिक्रोन संक्रमण समुदाय स्तरमा फैलिएपछि विद्यालय बन्द गरिएका भोलि फागुन 1 गतेदेखि पुनः भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन्। कोविड 19 संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिशमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएपछि विद्यार्थीहरूले 1 महिनापछि पुनः कक्षा कोठामै उपस्थिति भएर पढ्न पाउने भएका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कोरोना संक्रमण दर घट्दै गएपछि वैकल्पिक माध्यमबाट पढ़ाई गर्दै आएका विद्यालयहरूले पुनः भौतिक रूपमै कक्षा सञ्चालन तयारी गरिरहेका छन्। कोविड 19 संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले यसअघि नै फागुन 1 गतेदेखि स्कूल, कलेज, ट्यूशन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सरकारलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्न निर्देशन गरेको छ। यस अवधिमा 12 वर्षदेखि 17 वर्ष उमेर समूहका अधिकांश विद्यार्थीले पूर्ण मात्रा खोप लगाइसकेका छन्। खोप लगाएका विद्यार्थीहरूमा कोरोनाको जोखिम न्यून हुने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्। स्वास्थ्यविदहरूले खोप लगाउन बाँकी उमेर समूहका विद्यार्थीले पनि सही तरिकाले मास्क लगाउने र साबुन पानीले हात धुने गरेमा सुरक्षित रहन सकिने बताएका छन्। अहिलेको अवस्थामा विद्यार्थीहरूमा कोरोनाको ठूलो जोखिम नरहेको बताउँदै राम्रो व्यवस्थापनमा विद्यालय सुचारू गर्न डर मान्न नपर्ने बताउनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
यति बेला चाहिँ समस्याहरू आउने सम्भावना पनि देख्दैन, यहाँनिर चाहिँ व्यवस्थापनमै चुस्तता ल्याउनु पर्ने मैले देख्छु। बालबालिकालाई मास्क सेनिटाइजर कार्य प्रयोग गर्नको लागि सम्झाइराख्ने, बेला बेलामा चाहिँ हातहरू साबुन पानीले धुनलाई सम्झाइरह्यो भने चाहिँ फैलिन सक्ने सम्भावना हुन्छ, त्यसलाई पनि रोक्न सक्दछौँ। काम गर्ने कर्मचारीहरू अथवा शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, उहाँहरू स्वयं आफू पनि यदि केही गरी कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू छ भने पनि अब के परीक्षण गराउने, के चाहिँ अब केही दिन आराम गर्ने, यस्तो गर्यो भने चाहिँ मलाई जहाँसम्म लाग्छ विद्यालयभित्र एकअर्कासँग यो संक्रमण फैलाउने जुन सम्भावना हुन्छ त्यो न्यून भएर जान्छ।
बिहिबारसम्मको अवधिमा 11 वर्षदेखि 17 वर्षसम्मका 84% बालबालिकाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने 38% बालबालिकाले दुवै मात्रा खोप लगाएका छन्। त्यसो त 12 वर्षदेखि 18 वर्ष उमेर समूहका 1,17,00,000 बालबालिका रहेका छन्। त्यसमा पनि 30-35,00,000 बालबालिका खोप लगाउने उमेर समूहमा पर्दछन्। 12 वर्ष उमेर नपुगेर खोप लगाउन नपाएका बालबालिकाको हकमा स्थानीय तहको समन्वयमा आलो पालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्न भनिएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा,
नियमित रूपमा स्कूलमा उपस्थित गराएर पढाउने हो, खोप नलगाएको हकमा आलो पालो गर्ने।
विद्यालयहरूले पनि झण्डै 1.5 महिनापछि भौतिक कक्षा सञ्चालनको आफ्नो हिसाबले तयारी गरिरहेका छन्। काठमाडौँको दिल्ली बजार स्थित विजय स्मारक माविले पनि खोप लगाइसकेका विद्यार्थीलाई, नियमित र खोप नलगाइएका तल्लो तहका विद्यार्थीलाई एक दिन आधा संख्या र अर्को दिन आधा संख्या गरेर पढाइ सुचारू गर्न लागेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक दिल्ली शर्मा,
जो खोप लगाइसकेका विद्यार्थीहरू छन् उनीहरूलाई मास्क अनिवार्य गर्नेछौ, टेम्परेचर नापेर भित्र पठाउनेछौ, वासिङ स्टेशनमा हाम्रो हात धुने व्यवस्था हुन्छ। सानो कक्षाका विद्यार्थीहरूका लागि चाहिँ कक्षामा जति विद्यार्थी छ त्यसको आधा विद्यार्थी एक दिन र आधा अर्को दिन भएको हुनाले जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।
विद्यार्थीहरू स्वभावैले पनि चञ्चले हुने गर्छन्। उनीहरूलाई सही तरिकाबाट मास्क लगाउन सिकाउने र साबुन पानीले हात धुन सम्झाउने हो भने विद्यालयमा कोरोनाको ठूलो जोखिम नहुने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
यो रिपोर्ट पछि अब बाँकी समाचार। बाँकेको भेरी अस्पताल र वीरगंजको नारायणी अस्पतालमा एक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 20 का 75 वर्षीय पुरूषको मृत्यु भएको हो। त्यस्तै बाँकेको भेरी अस्पताल नेपालगंजको कोविड वार्डमा उपचारका क्रममा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 का 84 वर्षीय पुरूषको गैराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। बाँकेका 3 वटा प्रयोगशालामा 63 वटा नमूनाको परीक्षण गर्दा थप 19 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै आज 25 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै जमुना नाकामा 358 जनाको एन्टिजेन परीक्षण गर्दा थप 6 जनामा कोरोना पोजिटिभ देखिएको बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो। नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर लेस्टे बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या 173 पुगेको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र टिमोर लेस्टेका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त पत्रमा हिजो हस्ताक्षर गर्नुभएको हो। नेपाल र टिमोर लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन्। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि 16 वटा टावर तयार गरिएको छ। आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म 16 वटा टावर तयार गरिएको हो। दमौलीबाट चितौनको भरतपुरसम्म 220 केबीको डबल सर्किट प्रसारण लाइन निर्माण तीव्र गतिमा चलिरहेको लिमिटेडका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। उक्त कामका लागि आयोजनाले सोङदा कर्पोरेशन, भियतनाम कालिका कन्स्ट्रक्सन प्राली, नेपाल जेबीसँग सम्झौता गरेको थियो। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको खासै असर भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 3 दिनसम्म मौसम सफा रहनेछ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाड़ी भूभागमा आंशिक बदली हुनुका साथै तराईका केही भूभागमा हुस्सु कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। भोलि पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कालीगण्डकी करिडोरको बेनी जोमसुम थासाङ खण्ड भोलिदेखि दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले थासाङ गाउँपालिकामा सड़क मरमत गर्न लागिएका कारण भोलिदेखि उक्त सड़क खण्ड बन्द गर्ने निर्णय गरिएको बताउनुभयो। जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन 15 गतेसम्म सड़क दैनिक बन्द गर्ने निर्णय गरिएको हो। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र बढ़ीमालिका क्षेत्रको प्रवर्धनका लागि हेली टूर आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्धनमा आगामी फागुन 1 गतेदेखि 10 दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित सो टूरको आयोजना गर्न लागि नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट नाटा सुदूरपश्चिम प्रदेशले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। टूर प्याकेजमा खप्तर क्षेत्र बढ़ीमालिका झिंगराना लगायतका पर्यटक स्थलहरू परेका छन्। थारू समुदायमा प्रचलित झुम्रा गीत पछिल्लो समय ओझेलमा पर्न थालेको छ। नयाँ पुस्ता आधुनिकतामा रमाउन थालेपछि झुम्रा गीत ओझेलमा परेको भन्दै यसको संरक्षणका लागि सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने थारू अगुवाहरूको भनाई छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
जौने पान्थु स्वामी हो गैला यहोरामा बगिया लगावै।
एकताका थारू समुदायका बस्ती बस्तीमा निकै नै गाइने यो झुम्रा गीत अहिले कुनै मेला महोत्सवमा मात्र सीमित भएको छ। गायक मणिराम चौधरी।
म चिन्तामा छु, हामी जति आधुनिकतातिर गए पनि आफ्नो लोक संस्कृति, लोकगीतहरू, लोकबाजाहरू, लोक नाचहरू छोड्नुहुन्न र हामीले देखाउन सक्यो भने हामीले आफ्नो पहिचान बनाउन सक्छौँ भनेर मैले पब्लिकहरूलाई भनिरहेको छु।
आधुनिकतासँगै पछिल्लो पुस्ता नयाँ नयाँ आधुनिक गीततर्फ आकर्षित हुन थालेपछि पुराना लोकलयका गीतहरू ओझेलमा पर्न थालेका छन्। त्यसैको एउटा उदाहरण यो पनि हो। पुनः गायक मणिराम चौधरी।
यो गीत भनेको हाम्रो लोकगीत हो, समाजका सुखदुःखका वेदनाहरूको त्यसमा पोखेको हुन्छ र देवी दुर्गाहरूको भयो, भोज विवाहहरूको गाना भयो, तर तिहारहरूको विशेष गरेर त्यसलाई खपत गरेर बनाएको गीत हुन्छ। तर अहिले चाड पर्वको बेलामा धेरै जस्तो गानाहरू, आधुनिक गीतहरू तर झुम्रा गीतहरू कमै देखिन्छ।
यो झुम्रा गीत परापूर्व कालदेखि नै गाइँदै आएको एउटा लोकगीत हो। यसले थारू समुदायको लोक संस्कृति झल्काएको हुन्छ तर अहिलेका युवा पुस्ताको यसमा आकर्षण कम देखिन्छ। यसले गर्दा कतै यो हराएर जाने हो कि भन्नेमा अग्रजहरू चिन्तित देखिन्छन्। जानकी एक तोरैयापुरका भद्रवीर चौधरी।
पुरानो किसिमको गीत नाच गान गाउने यो शैली नै हराए जस्तो छ, चिन्ता छ।
गायक रमेश मिशन पनि परापूर्व कालदेखि नै थारू समुदायमा गाइँदै आएको झुम्रा गीत पछिल्लो समय सेलाएकोमा चिन्तित हुनुहुन्छ।
झुम्रा नाच या झुम्रा गीतको अवस्था भन्दाखेरि पहिलाको जस्तै अहिले त्यति राम्रो छैन। पहिला सांस्कृतिक गीत भन्दाखेरि एकदमै हुर्क हुन्थे मान्छेहरू, तर अहिलेको पुस्ताहरू चाहिँ कल्चरल टिपिकल सांस्कृतिक गीत र नाचहरूलाई त्यति चाहिँ चासो नदिएको अवस्था छ।
लोक संस्कृति बोकेको गीत नै ओझेलमा परेपछि त्यसको संरक्षणका लागि सरकारवालाहरूले पहल गर्नुपर्ने सर्जकहरूको भनाइ छ। पुनः भद्रवीर चौधरी।
यसबारेमा शिक्षा दिनु पर्यो र स्थानीय सरकारले पनि सुनिदिनुपर्छ।
कला संस्कृति भनेको हाम्रो चिनारी हो, पहिचान हो। त्यसकारण पनि यो चिनारी र पहिचान बचाउनका लागि सरकारवाला पक्षबाट पहल हुन जरुरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले रसियाका 1,00,000 सैनिकहरू युक्रेनमा आक्रमण गर्न तमतयार रहेका र कुनै पनि दिन आक्रमण गर्न सक्ने भएकोले आफ्ना नागरिकलाई 48 घण्टाभित्र युक्रेन छाड्न चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले शुरूमा रसियाले हवाई आक्रमण गर्न सक्ने भएकोले मुलुकबाट बाहिर निस्कन गाह्रो हुने जनाएको छ। रसियाले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आए पनि उसले युक्रेनी सीमा नजिक आफ्ना 1,00,000 सैनिकहरू लगेर राखेकोले रसियाको मनसायप्रति अन्तर्राष्ट्रिय जगतमा सन्देह उत्पन्न भएको छ। क्यानाडाका एकजना न्यायाधीशले अमेरिकासँगको व्यापार नै प्रभावित हुने गरी भइरहेको ट्रक चालकहरूको आन्दोलन तोड्न आदेश दिनुभएको छ। कोरोना विरूद्धको खोप नलगाई प्रवेश गर्न नपाउने ओन्टारियो प्रशासनको आदेश विरूद्ध ट्रक चालकहरूले अमेरिकासँगको व्यापारिक मार्गमा ट्रकहरू तेर्स्याएर विरोध जनाइरहेका छन्। ट्रक चालकहरूले विन्डसर ओन्टारियोलाई अमेरिकाको डेट्रोइट मिसिगन जोड्ने दि एम्बास्ट्रोडोर पुलमा अवरोध उत्पन्न गराइरहेका छन्। ट्रक चालकहरूले राजधानी ओटावामा पनि आन्दोलन शुरू गरेका छन्। र ब्राजिलको अमाजोन जंगलमा गत वर्षको तुलनामा यस वर्षको जनवरीमा सबैभन्दा बढ़ी वन फडानी भएको छ। गत वर्षको तुलनामा यस वर्ष वन फडानी 5 गुणाको दरले बढ़ेको पाइएको छ। वातावरणवादीहरूले वन फडानीको समस्यालाई लिएर राष्ट्रपति जियर बोलसोनारोमाथि दोषारोपण गरेका छन्। विश्वव्यापी मौसम परिवर्तनको समस्या कम गर्न अमाजोन जंगलको सुरक्षा अति आवश्यक रहेको वातावरणविदहरू बताउँछन्। समाचारको अन्त्यमा प्रमुख समाचार एक पटक फेरि। विप्लव नेतृत्वको नेकपासँग अघिल्लो सरकारका पालामा भएको सहमति कार्यान्वयनका सम्बन्धमा आज गृह मन्त्रालयमा छलफल। भोलिदेखि विद्यालयहरू भौतिक उपस्थितिमै सञ्चालन हुने र रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै 48 घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हौस् त नमस्ते।